نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير نیکی کے سفیر. اس میں سے آج ہم پڑھیں گے کہانی انوکھی آزمائش. آج تک دنیا میں کسی کی بھی اس طرح کی آزمائش نہیں ہوئی ہوگی, نہ ہوئی تھی, نہ ہوئے گی جو یہاں ہم پڑھنے والے ہیں. آئیے سنتے ہیں. حضرت کعب بن مالک رضی اللہ عنہ غزوہ تبوک میں بیوجہ شریک نہ ہو سکے, یعنی خود جا کر وہاں حاضر نہ ہو سکے. رسالت مآب صلی اللہ علیہ وسلم ان سے ناراض ہو گئے. یہ کیسا علم انگیز معاملہ تھا کہ حضرت کعب رضی اللہ عنہ کی زندگی اندھیر ہو گئی. یہ واقعہ انہیں کی زبانی سنیے. کہتے ہیں کہ میں اس قدر قوی اور اتنا خوشحال کبھی نہ تھا جتنا اس وقت تھا. اس کے باوجود غزوہ تبوک میں رسول اللہ صلی اللہ علیہ وسلم سے پیچھے رہ گیا. اللہ کی قسم میرے پاس کبھی دو سواریاں اکٹھی نہیں ہوئی تھیں, لیکن تبوک کے موقع پر مجھے بیک وقت دو سواریاں میسر تھیں. اسباب و وسائل کے اعتبار سے میرے پیچھے رہ جانے کا کوئی جواز نہ تھا. رسول اللہ صلی اللہ علیہ وسلم کا طریقہ مبارک یہ تھا کہ جب بھی کسی غزوے کا ارادہ کرتے تو سفر کی اصل سمت ظاہر نہ فرماتے, عام طور پر دوسری سمت کا اشارہ کرتے تاکہ دشمن سے اصل حقیقت مخفی رہے. بہرحال غزوہ تبوک ہوا, بڑی خوفناک گرمی پڑ رہی تھی. اس کے باوجود رسول اللہ صلی اللہ علیہ وسلم نے تبوک کی طرف پیش قدمی کا ارادہ فرمایا. دور دراز کالے کوسوں کا سفر, سنسان بیابان راستہ اور بھاری تعداد میں دشمن کا لشکر پیش نظر تھا. اس لیے آپ نے اپنے معمول مبارک کے مطابق اخفا کی بجائے, یعنی راز رکھنے کی بجائے, چھپانے کی بجائے, اس جنگ کی نوعیت صحابہ کرام رضی اللہ عنہم کے روبرو صاف صاف بیان فرما دی تاکہ وہ اس کے مطابق بھرپور تیاری کر لیں. آپ نے وہ سمت بھی بتلا دی جس کا آپ ارادہ فرما رہے تھے. مسلمان رسول اللہ صلی اللہ علیہ وسلم کے گرد تعداد میں پروانوں کی طرح جمع تھے. یاداشت کے لیے حساب کتاب کی کوئی دستاویز نہیں تھی جس میں مجاہدین کے نام لکھے جاتے. یہ نوٹ کیجئے گا, ہم تو سائن ان سائن آؤٹ کرتے ہیں نا, صحابہ میں اس کی ضرورت ہی نہیں پڑتی تھی. اس صورت حال میں اگر کوئی فرد میدان جنگ سے غیر حاضر بھی رہتا تو یہی گمان کرتا کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم سے مخفی رہے گا اور وحی الہی کے بغیر اس کی غیر حاضری آپ کے علم میں نہیں آئے گی. یہ غزوہ بھی رسول اللہ صلی اللہ علیہ وسلم نے اس وقت فرمایا جب پھل پک چکے تھے اور ان کا سایہ بڑا عمدہ اور خوشگوار تھا. اور آپ جانتے ہیں کہ فصل پکنے کا دن یا وہ موسم کسان کے لیے, زمیندار کے لیے سب سے قیمتی ہوتا ہے. پورے سال کا انحصار اسی پہ ہوتا ہے. نبی صلی اللہ علیہ وسلم نے اور آپ کے ساتھ باقی سب مسلمانوں نے تیاری کی. میرا حال یہ تھا کہ صبح کو آتا کہ دوسرے مسلمانوں کے ساتھ تیاری کروں, لیکن کوئی فیصلہ کیے بغیر لوٹ جاتا اور اپنے دل میں کہتا کہ جب چاہوں گا چلا جاؤں گا, کیونکہ میں پوری طرح اس پر قادر اور وسائل سے مالا مال ہوں. میری یہی گو مگو کی کیفیت رہی. دیگر لوگ جہاد کی تیاری میں لگے رہے, یعنی یہ ڈبل مائنڈڈ رہے. پھر ایک صبح مسلمان رسول اللہ صلی اللہ علیہ وسلم کی قیادت میں جہاد پر روانہ ہو گئے. ادھر میں اپنی تیاری کے سلسلے میں کوئی فیصلہ نہ کر پایا. میں صبح کے وقت آیا اور لوٹ گیا, کوئی فیصلہ نہ کر سکا, بس میری کیفیت یہی رہی. مجاہدین تیزی سے آگے چلے گئے, جہاد کا معاملہ بھی آگے بڑھ گیا. میں نے ارادہ کیا کہ روانہ ہو جاؤں اور ان سے جا ملوں. اے کاش کہ میں ایسا کر لیتا, لیکن یہ میرے مقدر میں نہیں تھا. رسول اللہ کے چلے جانے کے بعد جب میں عام لوگوں میں آتا تو یہ بات میرے لیے حزن و ملال کا باعث بنتی کہ میرے سامنے اب کوئی نمونہ ہے تو صرف ایسے شخص کا جو نفاق سے متون اور لوگوں میں حقیر ہے, یعنی جس کا نفاق واضح تھا, یا ایسے کمزور لوگوں کا جنہیں اللہ نے معذور قرار دے دیا. راستے بھر رسول اللہ صلی اللہ علیہ وسلم نے مجھے یاد نہیں فرمایا, یہاں تک کہ آپ تبوک پہنچ گئے. تبوک میں جب آپ صلی اللہ علیہ وسلم اپنے جان نثاروں کے ساتھ تشریف فرما تھے, آپ نے پوچھا کعب بن مالک نے کیا کیا. بنو سلمہ کے ایک آدمی نے کہا اسے اس کی دو چادروں اور اپنے دونوں پہلوؤں کے نظاروں نے روک لیا ہے, یعنی دولت اور اس کے غرور نے اسے نہیں آنے دیا. معاذ بن جبل نے اس کی تردید کی اور کہا تم نے ٹھیک نہیں کہا. اللہ کی قسم یا رسول اللہ، ہم نے کعب میں خیر کے سوا کچھ نہیں دیکھا۔ رسول اللہ صلی اللہ علیہ وسلم خاموش رہے۔ ابھی یہ باتیں ہو رہی تھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک سفید پوش آدمی کو ریگستان سے آتے دیکھا۔ آپ نے فرمایا، ابو خیسمہ ہو، ایک اور صحابی کا نام لیا کہ اللہ کرے کہ یہ ابو خیسمہ ہو۔ واقعی وہ ابو خیسمہ انصاری رضی اللہ عنہ تھے۔ یہ وہ شخص ہیں جنہوں نے ایک سا یعنی تقریباً 2.25 کلو کھجور کا صدقہ کیا، تو منافقین نے انہیں اس کے تھوڑا ہونے کا تانا دیا۔ کعب نے کہا، جب مجھے یہ خبر پہنچی کہ رسول اللہ نے تبوک سے واپسی کا سفر شروع فرما دیا ہے، تو مجھ پر غم کی کیفیت چھا گئی۔ میں جھوٹے بہانے گھڑنے کی بات سوچنے لگا۔ دل میں کہتا، کل جب آپ صلی اللہ علیہ وسلم تشریف لائیں گے تو میں آپ کی ناراضگی سے کیسے بچوں گا۔ میں اس بارے میں اپنے گھر کے ہر سمجھدار آدمی سے بھی مدد طلب کرتا رہا۔ جب مجھے بتلایا گیا کہ اب رسول اللہ صلی اللہ علیہ وسلم آنے ہی والے ہیں، تو جھوٹے بہانے گھڑنے کا باطل خیال میرے دل سے نکل گیا۔ میری سمجھ میں یہ بات آ گئی کہ میں جھوٹ کے ذریعے کبھی نہ بچ سکوں گا۔ چنانچہ میں نے سچ بولنے کا اٹل فیصلہ کر لیا۔ صبح کو رسول اللہ صلی اللہ علیہ وسلم تشریف لے آئے۔ آپ کا معمول مبارک یہ تھا کہ جب سفر سے واپس تشریف لاتے تو سب سے پہلے مسجد میں جاتے، 2 رکعت نماز ادا فرماتے، پھر لوگوں کے سامنے بیٹھ جاتے۔ اس سفر سے واپسی پر بھی آپ نے ایسا ہی کیا۔ منافقین دم بدم آنے اور حلف اٹھانے لگے۔ 80 سے کچھ زائد آدمی تھے۔ آپ نے ان کے ظاہری اور بناوٹی عذر قبول فرما لیے، ان سے بیعت لی، ان کے لیے مغفرت کی دعا فرمائی اور ان کی باطنی کیفیت کو اللہ کے سپرد کر دیا۔ میں بھی آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا۔ میں نے سلام کیا تو آپ نے ناراضگی آمیز تبسم فرمایا، یعنی ایسی مسکراہٹ جس میں ناراضگی بھی ہو، پھر کہا، آگے آ جاؤ۔ میں آگے پہنچ کر آپ کے بالکل سامنے بیٹھ گیا۔ آپ نے مجھ سے پوچھا، تمہیں کس چیز نے جہاد سے پیچھے رکھا؟ کیا تم نے اپنی سواری نہیں خریدی تھی؟ میں نے عرض کیا، یا رسول اللہ، اللہ کی قسم، میں آپ کے علاوہ کسی اور کے پاس بیٹھا ہوتا تو یقیناً کچھ جھوٹ موٹ عذر کر دیتا اور آپ کی ناراضگی سے بچ جاتا۔ مجھے بحث و تکرار کا بڑا ملکہ حاصل ہے، یعنی باتیں کرنے میں بہت تیز ہوں، لیکن اللہ کی قسم مجھے معلوم ہے، اگر آج میں آپ کے سامنے جھوٹ بول کر سرخ رو ہو بھی جاؤں، یعنی آپ کو خوش کر دوں، اور آپ مجھ سے راضی ہو جائیں، تو عنقریب اللہ تعالیٰ وحی کے ذریعے سے مطلع فرما کر آپ کو مجھ سے ناراض کر دے گا۔ اگر میں آپ سے سچی بات عرض کر دوں تو اس کی وجہ سے آپ مجھ سے ناراض ضرور ہوں گے، لیکن اس سے مجھے اللہ تعالیٰ سے اچھے انجام کی امید ہے، اس لیے سچ سچ عرض کرتا ہوں، اللہ کی قسم آپ کے ساتھ جانے میں مجھے کوئی عذر نہ تھا۔ اللہ کی قسم میں اتنا طاقتور اور خوشحال کبھی نہیں رہا جتنا اس وقت تھا جب میں آپ سے پیچھے رہ گیا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اس شخص نے یقیناً سچ کہا ہے، آپ نے مجھے حکم دیا، اٹھ جاؤ یہاں تک کہ تمہارے بارے میں اللہ تعالیٰ فیصلہ فرما دے۔ میرے پاس بنو سلمہ کے کچھ لوگ آئے اور مجھ سے کہا، اللہ کی قسم ہمیں نہیں معلوم کہ اس سے قبل تم نے کوئی گناہ کیا ہے، تم رسول اللہ کے سامنے کوئی ایسا عذر پیش کرنے سے کیوں قاصر رہے جیسا دوسرے پیچھے رہنے والوں نے پیش کیا، یعنی جھوٹا بہانہ کر دیتے۔ تمہارے گناہ کی معافی کے لیے یہی کافی تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم تمہارے لیے مغفرت کی دعا فرماتے۔ اللہ کی قسم مجھے وہ میری سچائی پر ملامت کرتے رہے، اس کو بھی نوٹ کریں، اور ڈانٹتے رہے، یہاں تک کہ میرے جی میں آیا کہ رسول اللہ کی خدمت میں دوبارہ حاضر ہو کر اپنی پہلی بات کی تردید کر دوں اور کوئی جھوٹا عذر پیش کر دوں۔ لیکن میں نے ان سے پوچھا کہ کیا میرے جیسا معاملہ کسی اور کو بھی پیش آیا؟ انہوں نے کہا، ہاں، تمہارے جیسا معاملہ 2 اور آدمیوں کو بھی پیش آیا، انہوں نے بھی وہی بات کہی جو تم نے کہی، اور انہیں بھی بارگاہ رسالت سے وہی حکم ملا جو تمہیں دیا گیا۔ میں نے ان سے پوچھا، وہ دونوں کون ہیں؟ انہوں نے کہا، مرارہ بن ربیع عمری اور ہلال بن امیہ واقفی۔ یہ دونوں آدمی بہت نیک تھے، جنگ بدر میں شریک ہوئے، میرے لیے اپنے ایمان اور عمل کے لحاظ سے نمونے کی حیثیت رکھتے تھے، یعنی میں ان کو اپنے سے اچھا سمجھتا تھا۔ جب بنو سلمہ نے ان دونوں آدمیوں کا نام لیا تو میں اپنے سابقہ موقف پر اور زیادہ مضبوطی سے جم گیا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے لوگوں کو پیچھے رہ جانے والوں میں سے ہم تینوں سے گفتگو کرنے سے روک دیا، یعنی سوشل بائیکاٹ کر دیا۔ رسول اللہ کا حکم پا کر لوگوں نے ہم سے یوں آنکھیں پھیر لیں جیسے وہ ہمیں جانتے ہی نہیں۔ ہم سارے معاشرے سے الگ تھلگ ہو کر رہ گئے۔ मैं खुद को बड़ा तनहा महसूस करने लगा। हमारे ज़मीन आसमान ही बदल गए। मैं फर्श पर निगाह डालता तो यूं महसूस होता जैसे मैं अपनी जानी पहचानी सर ज़मीन की बजाय किसी अजनबी ज़मीन पर चल रहा हूँ। हमने इसी अलम अंगेज़ हालत में 50 रातें बसर की, 2.5 महीने। अल्लाह अकबर। एक एक लम्हा दोभर हो गया। मेरे दोनों साथी तो इस कदर आजिज आ गए कि घर ही में दुबक कर बैठ गए और दिन रात रोते रहे। लेकिन मैं बिल्कुल नौजवान और नहायत कवी था। घर से बाहर निकलता, मुसलमानों के साथ नमाज में हाजिर होता, बाजारों में घूमता फिरता, लेकिन मुझसे कोई कलाम न करता। सोचे ज़रा अगर आपके साथ ऐसा हो तो। रसूलुल्लाह की खिदमत में भी हाजिर होता, आप नमाज के बाद तशरीफ़ फरमा होते तो मैं आपको सलाम भी अर्ज़ करता। इस वक्त मेरे दिल में ये जानने की ख्वाहिश मचलती थी कि मेरे सलाम के जवाब में आप अपने मुबारक लबों को जुम्बुश देते हैं कि नहीं, यानी आप मेरे सलाम का जवाब दे रहे हैं कि नहीं। फिर आपके करीब ही नमाज पढ़ता और दसदीदा निगाहों से आपको देखता, यानी थोड़ा सा आंख चुरा के देखता। मैंने देखा कि जब मैं नमाज में मुतवज्जे होता तो आप मेरी तरफ नज़र फरमाते, लेकिन जब मैं आपकी तरफ रुख करता तो आप मुझसे एराज़ फरमा लेते। मुझसे मुसलमानों की बेरुखी ज़्यादा हो गई तो एक रोज़ मैं अबू कतादा रदी अल्लाहु अन्हो के बाग की दीवार फान कर अंदर चला गया। वो मेरा चचा जात था, मुझे महबूब तरीन था। मैंने इसे सलाम किया लेकिन अल्लाह की कसम इसने मेरे सलाम का जवाब न दिया। मैंने कहा, अबू कतादा, मैं तुझे अल्लाह की कसम दे कर पूछता हूँ। क्या पूछता हूँ? क्या तू मेरे हवाले से जानता है कि मैं अल्लाह और इसके रसूल से मोहब्बत करता हूँ? वो खामोश रहा। मैंने दोबारा कसम देकर पूछा, वो बदस्तूर खामोश रहा। हत्ता कि तीसरी मर्तबा कसम देकर सवाल दोहराया तो इसने सिर्फ इतना कहा कि अल्लाह और उसका रसूल ही बेहतर जानते हैं। मेरी आंखों से बेइख्तियार आंसू जारी हो गए। मैं जैसे गया था वैसे ही दीवार फान कर वापस आ गया। इसी दौरान एक रोज़ मदीने के बाज़ार से गुजर रहा था कि अचानक अहले शाम के नबती, ये कबीले का नाम है, अहले शाम के निपतियों में से एक निपती को जो मदीने में गल्ला बेचने के लिए आया था ये कहते हुए सुना, कौन है काब बिन मालिक की तरफ जो मेरी रहनुमाई करे? लोग मेरी तरफ इशारा करने लगे। वो मेरे पास आ गया। इसने मुझे शाहे गस्सान का एक ख़त दिया। ये उस वक़्त की एक सुपर पावर थी। पढ़ा लिखा तो था, ख़त पढ़ा। इसने लिखा था, अम्मा बाद, हमें ये खबर पहुंची कि तुम्हारे साथी ने तुम पर जुल्म किया। कौन? नबी सल्लम। अल्लाह ताला ने तुम्हें जिल्लत के घर में रहने या जाया होने के लिए नहीं बनाया। हम तुम्हें दावत देते हैं कि हमारे पास चले आओ, हम तुमसे पूरी हमदर्दी करेंगे। अल्लाह अकबर। ये है अकीदे की आजमाइश। ख़त पढ़ा तो मैंने कहा, ये भी एक आजमाइश है। मैंने वो ख़त तन्नूर में डाल दिया। जब 50 दिन में से 40 दिन गुजर गए, मेरे बारे में वही का सिलसिला अभी तक मौकूफ़ था। मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के एक कासिद को अपने पास आते देखा। इसने आकर कहा, रसूलुल्लाह तुम्हें हुक्म देते हैं कि अपनी बीवी से भी अलहदगी इख्तियार कर लो। मैंने पूछा, क्या मैं इसे तलाक दे दूँ? उसने कहा, नहीं, इससे अलहदगी इख्तियार कर लो और इसके करीब मत जाओ। और मेरे दूसरे दो साथियों को भी इसने यही पैगाम भिजवाया। मैंने अपनी बीवी से कहा, अपने घर वालों के पास चली जाओ और इन्हीं के पास रहो यहाँ तक कि अल्लाह ताला इस मामले का फ़ैसला फरमा दे। मेरे एक साथी हिलाल बिन उमैया की बीवी रसूलुल्लाह की खिदमत में आई और आपसे कहा कि हिलाल बहुत बूढ़े हैं, इनके लिए कोई खादिम भी नहीं, अगर मैं इनकी खिदमत करूँ तो क्या आपको ये बात भी नापसंद है? फरमाया, नहीं, लेकिन वो तुमसे क़ुर्बत यानी सोहबत ना करें। बीवी ने कहा, अल्लाह की कसम, अब इनमें इस चीज़ की ताकत ही नहीं रही। इसके अलावा अल्लाह की कसम, जब से ये मामला हुआ है इस वक्त से अब तक इनका सारा वक्त रोते हुए गुजरता। काब कहते हैं, मुझसे भी मेरे बास घर वालों ने कहा, अगर तुम भी रसूलुल्लाह से अपनी बीवी के बारे में इजाज़त तलब कर लो तो अच्छा है। आपने इजाज़त तलब करने पर हिलाल बिन उमैया की बीवी को भी इनकी खिदमत करने की इजाज़त अता फरमा दी। मैंने कहा, मैं इसके बारे में रसूलुल्लाह से इजाज़त नहीं मांगूंगा। मालूम नहीं आप क्या जवाब देंगे, क्योंकि मैं तो नौजवान आदमी हूँ जबकि हिलाल बिल्कुल बूढ़े हैं। बस इसी तरह 10 रातें मजीद गुजर गईं। जब से रसूलुल्लाह ने लोगों को हमसे बातचीत करने की ममानियत फरमाई थी, इस वक्त से अब तक हमारी 50 रातें मुकम्मल हो गई थी। मैंने 50वीं रात सुबह को अपने घर की छत पर फजर की नमाज पढ़ी। मैं नमाज पढ़कर अफसुर्दगी ही की हालत में बैठा था। जिस तरह अल्लाह ताला ने जिक्र किया है, मेरा अपना आप मुझ पर तंग हो गया और ज़मीन बावजूद अपनी फराखी के मुझ पर तंग हो गई। ऐन इस वक्त मैंने एक पुकारने वाले की आवाज़ सुनी। वो सला पहाड़ी पर चढ़ा हुआ था और बाआवाज़े बुलंद कह रहा था, ए काब बिन मालिक, खुश हो जाओ। मैं इसी वक्त फरते मुसर्रत से सजदे में गिर पड़ा। मुझे अंदाज़ा हो गया कि अल्लाह की तरफ से कुशादगी यानी माफ़ी आ गई। रसूलुल्लाह ने जब फजर की नमाज़ पढ़ ली तो आपने लोगों को बताया कि अल्लाह ताला ने हम तीनों की तौबा कबूल फरमा ली है। बस लोग हमें खुशखबरी देने के लिए आने शुरू हो गए। हमारे दोनों साथियों की तरफ से भी खुशखबरी देने वाले आ गए। एक शख्स ने नहायत तेज़ रफ्तारी से मेरी तरफ घोड़ा दौड़ाया। असलम कबीले का एक आदमी भी दौड़ा। वो पहाड़ पर चढ़ गया। इसकी आवाज़ घोड़े से भी तेज़ निकली। जब मेरे पास वो शख्स आया जिसकी खुशखबरी देने की आवाज़ मैंने सुनी थी, मैंने खुशखबरी सुनाने पर अपने जिस्म के दोनों कपड़े उतार कर इसे पहना दिए। अल्लाह की कसम, इस रोज़ इन कपड़ों के अलावा मेरे पास और कुछ भी नहीं था। फिर मैंने दो कपड़े आरियत अंजनी उधार लेकर पहने। फिर मैं रसूलुल्लाह से मुलाकात का कसद करके चला। रास्ते में लोग मुझे गिरोह दर गिरोह मिलते और कबूले तौबा की मुबारक देते रहे। वो मुझसे कहते कि तुम्हें मुबारक हो कि अल्लाह ने तुम्हारी तौबा कबूल फरमा ली। हत्ता कि मैं मस्जिद नबी में दाखिल हो गया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ फरमा थे। लोग आपके गिर्द जमा थे। तलहा बिन उबैदुल्ला लपक कर उठे, मुझसे मुसाफ़ा किया और मुबारकबाद पेश की। अल्लाह की कसम, मुहाजरीन में से इनके अलावा कोई और खड़ा ना हुआ। मैं तलहा की इस बात को कभी फरामोश ना कर सका। जब मैंने रसूलुल्लाह की खिदमत अकदस में सलाम अर्ज़ किया तो इस वक्त आपका चेहरा मुबारक खुशी से चमक रहा था। आपने मुझसे फरमाया, तुम्हें यह दिन मुबारक हो। जब से तुम्हें तुम्हारी माँ ने जना है, तुम्हारे लिए आज का दिन सबसे बेहतरीन दिन है। मैंने पूछा, अल्लाह के रसूल, ये खुशखबरी आपकी तरफ से है या अल्लाह की तरफ से? आपने फरमाया, अल्लाह की तरफ से। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब खुश होते तो आपका चेहरा इस तरह चमक उठता था गोया चांद का टुकड़ा है। इस तरह हम आपकी खुशी पहचान लेते थे। जब मैं आपके सामने बैठ गया तो अर्ज़ किया, अल्लाह के रसूल, मेरी तौबा का ये जुज़ है कि मैं अपना सारा माल अल्लाह और उसके रसूल के रास्ते में सदका कर दूँ। आपने फरमाया, अपना कुछ माल अपने लिए भी रख लो, ये तुम्हारे लिए बेहतर है। मैंने कहा, बहुत अच्छा, मैं अपना वो हिस्सा रख लेता हूँ जो खैबर में है। मैंने ये भी अर्ज़ किया, अल्लाह के रसूल, अल्लाह ताला ने मुझे ये निजात सच्चाई की बदौलत अता फरमाई है, इसलिए ये भी मेरी तौबा ही का एक हिस्सा है। मैं अहद करता हूँ कि जब तक मेरी ज़िंदगी है हमेशा सच ही बोलूँगा। अल्लाह की कसम, जब से मैंने रसूलुल्लाह से ये अहदे सिद्ध किया है, मैं नहीं जानता किसी पर अल्लाह ताला ने सच बोलने के सिले में इससे बेहतर इनाम फरमाया हो जिससे मुझे नवाजा गया। अल्लाह की कसम, जब से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के रूबरू ये अहद किया है, आज तक मैंने झूठ नहीं बोला। उम्मीद है कि बाकी ज़िंदगी में भी अल्लाह ताला मुझे इससे महफूज रखेगा। हमारे बारे में ये आयात नाजिल हुई, लक़द ताब अल्लाहु अला नबी वल मुहाजरीन वल अंसार अल्लज़ीन इत्तबऊहु फी सातिल उसरति मिन बादि मा काद यज़ीग़ु क़ुलूबुन फ़रीक़िन मिन्हुम ثم تاب عليهم إنه بهم رؤوف رحيم وللثلاثة الذين خلفوا حتى إذا ضاقت عليهم الأرض وللثلاثة الذين خلفوا حتى إذا ضاقت عليهم الأرض بما رحبت وضاقت عليهم أنفسهم وظنوا أن لا ملجأ من الله إلا إليه ثم تاب عليهم ليتوبوا إن الله هو التواب الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين। यकीनन अल्लाह ने नबी और इनके मुहाजरीन और अंसार पर मेहरबानी फरमाई जिन्होंने तंगी की घड़ी में आपकी पैरवी की, बाद इसके कि इनमें से एक गिरोह के दिल बहक जाने को थे। फिर अल्लाह ने इन पर मेहरबानी फरमाई। बेशक वो इन पर बहुत शफकत करने वाला, नहायत रहम करने वाला है। और इन तीन शख्सों के हाल पर भी रजू फरमाया। جن کا معاملہ ملتوی کیا گیا تھا، یہاں تک کہ جب زمین اپنی فراخی کے باوجود ان پر تنگ ہونے لگی اور خود اپنی جان سے تنگ آ گئے اور یقین کر لیا کہ اللہ سے کہیں پناہ نہیں مل سکتی بجز اس کے کہ اس کی طرف رجوع کیا جائے، پھر اس اللہ نے ان کے حال پر توجہ فرمائی تاکہ وہ آئندہ بھی توبہ کر سکیں۔ یقیناً اللہ تعالیٰ بہت توبہ قبول کرنے والا اور بہت زیادہ رحم کرنے والا ہے۔ اے ایمان والو، اللہ سے ڈرو اور سچ بولنے والوں کے ساتھ ہو جاؤ۔ اللہ کی قسم، جب سے اللہ تعالیٰ نے مجھے اسلام سے نوازا، اس کے بعد اللہ تعالیٰ نے مجھ پر انعامات جو بھی فرمائے، ان میں سب سے بڑا انعام یہ ہے کہ میں نے رسول اللہ کے سامنے سچ بولا۔ اگر میں بھی جھوٹ بول دیتا تو اسی طرح ہلاک ہو جاتا جس طرح دوسرے جھوٹ بولنے والے ہلاک ہوئے۔ اللہ تعالیٰ نے جب وحی نازل فرمائی تو جھوٹ بولنے والوں کو جس طرح برا بھلا کہا، اس طرح کسی کو بھی نہیں کہا۔ چنانچہ اللہ تعالیٰ نے ان کے متعلق فرمایا، سَيَحْلِفُونَ بِاللَّهِ لَكُمْ اِذَا انقَلَبْتُمْ إِلَيْهِمْ لِتُورِدُوا عَنْهُمْ فَأَعْرِضُوا عَنْهُمْ إِنَّهُمْ رِجْسٌ وَمَأْوَاهُمْ جَهَنَّمُ جَزَاءً بِمَا كَانُوا يَكْسِبُونَ يَحْلِفُونَ لَكُمْ لِتَرْضَوْا عَنْهُمْ فَإِن تَرْضَوْا عَنْهُمْ فَإِنَّ اللَّهَ لَا يَرْضَى عَنِ الْقَوْمِ الْفَاسِقِينَ۔ عن قریب وہ تمہارے لیے اللہ کی قسمیں کھائیں گے جب تم ان کی طرف پلٹو گے تاکہ تم ان سے درگزر کرو، چنانچہ تم ان سے درگزر ہی کرو۔ بلا شبہ وہ ناپاک ہیں اور ان کا ٹھکانہ جہنم ہے، ان کے بدلے میں جو وہ کماتے رہے۔ وہ تمہارے لیے قسمیں کھائیں گے تاکہ تم ان سے راضی ہو جاؤ، سو اگر تم ان سے راضی ہو بھی جاؤ تو بھی اللہ تعالیٰ ان لوگوں سے راضی نہیں ہوتا جو نافرمان ہے۔ یہ ساری آیات سورۃ توبہ کی مختلف جگہوں سے ہیں، 118, 96, 95۔ ہم تینوں کا معاملہ ان لوگوں سے ملتوی کیا گیا جن کی جھوٹی قسموں کو رسول اللہ نے لا علمی کی وجہ سے قبول فرما لیا تھا اور ان سے بیعت لی اور ان کے لیے مغفرت کی دعا بھی فرمائی، اور ہمارے معاملے کو رسول اللہ نے مؤخر فرما دیا حتیٰ کہ اللہ نے ان آیات میں اس کا فیصلہ فرمایا، اور اللہ تعالیٰ کا ارشاد ہے، یہاں تک کہ جب زمین اپنی فراہی کے باوجود ان پر تنگ ہونے لگی اور ان پر ان کی جانیں تنگ آ گئیں اور انہوں نے یقین کر لیا کہ اللہ سے کہیں پناہ نہیں مل سکتی سوائے اس کے کہ اسی کی طرف رجوع کیا جائے، پھر اس نے ان کے حال پر توجہ فرمائی تاکہ وہ آئندہ توبہ کر سکیں، بے شک اللہ تعالیٰ خوب توبہ قبول کرنے والا، خوب رحم کرنے والا ہے۔ یہ جو پیچھے رکھے جانے کا ذکر ہے تو اس سے مراد ہمارا غزوے سے پیچھے رہنا نہیں، بلکہ اس کا مطلب ہمیں چھوڑ دینا اور ہمارے معاملے کو ان لوگوں کے معاملے سے مؤخر کر دینا ہے جنہوں نے آپ کے سامنے حلف اٹھایا اور عذر پیش کیا جسے آپ نے ان کی طرف سے قبول فرما لیا تھا۔ یہ صحیح بخاری کے الفاظ ہیں۔ میرا خیال ہے اس صرف ایک واقعے سے 101 لیسنس نکالے جا سکتے ہیں۔ شاباش، بہت زیادہ سوچ ارادوں کو کمزور کر دیتی ہے۔ نیکی کا ارادہ کریں تو فوراً کود پڑیے، کیونکہ شیطان ہماری نیکیوں کو اچک لے گا۔ یعنی غلطی اگر ہو تو پھر توبہ بھی اللہ سے ہی مانگیے، معافی اللہ ہی سے مانگیے۔ جی، نا امید نہیں ہونا چاہیے، اللہ تعالیٰ اپنی رحمت کر سکتا ہے۔ جی، آپ مستقل مزاج ہونا چاہیے، یعنی نیڈ آف دی آور کی بات ہے کہ جب اسلام کو ضرورت ہو تو سست ہو جانا یا گھر بیٹھ جانا، یہ کتنا بڑا جرم ہے۔ آپ دیکھیں کہ اس وقت تو ہم اس کو ایک کہانی کے طور پہ پڑھ رہے ہیں نا، لیکن جب ہم اس کو قرآن کی آیتوں کے ساتھ ساتھ پڑھتے ہیں تو اس وقت واقعی ایسے لگ رہا ہوتا ہے کہ یہ جرم اکبر ہے۔ اور آپ دیکھیں، اس میں چند پوائنٹس نوٹ کرواؤں گی، آپ لوگ لکھیے گا۔ پہلی بات دیکھیے کہ یہ جو لفظ ہم نے اس میں پڑھا نا کہ بی وجہ شریک نہ ہو سکے، یہاں آپ کے میرے لیے ایک عمل کی بات ہے۔ بعض دفعہ ہمارے پاس نیکی کا موقع ہوتا ہے، یعنی چلیے ہم اپنے پڑھنے پڑھانے کو لے لیتے ہیں، ہم کہتے ہیں ہم گھر سے سن لیں گے، تو یہ جو بی وجہ کا لفظ ہے نا، اس کو آن سائٹ کر لیں، آن سائٹ آ کے نہ سن سکے۔ یاد رکھیے، سننا تو کانوں نے، آپ گھر بیٹھ کر بھی سن لیں اور یہاں بیٹھ کر بھی نہ سنیں، دونوں باتیں ممکن ہیں، لیکن جو آنے اور جانے کی کوشش، جو سٹرگل، جو بیچ کا وقت، جو آزمائش، جو کئی چیزوں کو لے کر چلنا، وہ کہاں جاتا ہے؟ तो जब मुमकिन हो, नेकी का मौका आए, तो इंसान को उसमें जाकर शामिल होना चाहिए। बाज़ दफ़ा कोई मीटिंग होती है, हम कहते हैं क्या मीटिंग के लिए जाए, मैं घर से सुन लूंगी। नहीं, ये काब बिन मालिक का वाक्य हमें बताता है कि कुछ जगहों पे आपकी अफरादी कुव्वत है। या एक छोटी सी बात जो शायद कभी भी नहीं आपने सोची होगी, मैंने शायद आज तक ऐसे नहीं बताया जो मैं बताने लगी आपको, क्योंकि आपने ये वाक्य तफसीर में अल्हम्दुलिल्लाह पढ़ा हुआ है, मोस्टली आप लोगों में से पढ़ा हुआ है। आप देखिए कि हजरत काब और बाकी दो साथी चले भी जाते हैं, ना रुकते, चले जाते हैं। इन तीनों के लिए भी सवारी का इंतजाम, और वो खजूर एक एक जो मिलती थी वो भी देनी थी, ठीक। फिर आप में से बहुत सारों को ये बात भी पता है कि वहां जंग हुई कोई नहीं, यानी अगर ये चले भी जाते तो इनकी जरूरत कोई नहीं पड़ी। जैसे ही कि आप कोई प्रोग्राम करें और ड्यूटीज लगे और कुछ लोगों को बैकअप पे रख लिया जाए कि भाई अगर जरूरत पड़ी तो हम आपको बुला लेंगे, और जरूरत ही ना पड़ी। ये सब कुछ हुआ, इसके बावजूद भी अल्लाह के नबी ने ये नहीं इनको आकर कहा, हाँ काब अच्छा ही हुआ तुम नहीं आए, फर्क तो कोई पड़ा ही नहीं, और अगर आप आ जाते तो बल्कि हमें ही मुश्किल पड़ती, आपकी सवारी रोटी का इंतजाम कुछ तो करना पड़ता। बात ये नहीं है, बात ये है कि सुन के उठा कौन, मेरा कुछ करना, मेरे कुछ देने, मेरे कुछ लेने, मेरे कुछ काम करने से किसी को फर्क पड़े कि ना पड़े, मुझे पड़ेगा, ये मुझे फर्क पड़ेगा। ये बहुत बड़ी बात है। आज हम मुसलमान बाज दफा अपने माइंड में कैलकुलेशंस करते हैं, मेरे एक ना जाने से क्या होगा, और अगर मैं ये काम करूं मेरे करने से क्या होगा। याद रखिए, सफ़े को फाड़ कर फेंक दे, मेरा निकल कर आना, मेरा अपने आप को तैयार रखना, मुझे अपने घर से निकलना मुझे फायदा देगा। तो याद रखिए, आज के बाद ये कभी ना सोचें कि जो मैं कर रही हूँ उससे क्या होगा। मैं आपको इसकी एक प्रैक्टिकल एग्जांपल देती हूँ, कई दफ़ा मैंने इस चीज़ को लोगों के साथ डील किया है। लोग क्या कहते हैं, जैसे मैं आपको मिसाल देती हूँ कि हमने चंद साल पहले एक बहुत बड़ी जगह लेकर दौरे कुरान किया था नॉर्वे में। अब वहाँ जब वो हुआ तो सभी को पता लगता है, पैसे लगते, तो एक सिस्टर शुरू से बजिद थी, उन्होंने पहले भी ये बात कही और कहलवा के एडमिन्स को भेजी कि इस साल का जो भी वेन्यू होगा उसके सब पैसे मैं दूंगी, यानी आई विल पुट माई पार्ट। अच्छा ठीक है। जब ये बात हो रही थी, हवाती किस्सा मुख्तारी कहानी का खुलासा कहा कि वो हमसे पूछ रही हैं, तो हम हमेशा सबको एक ही जवाब देते हैं, आपने जो जितना सोचा हुआ है वो दे दीजिए, अगर कम हुआ तो बाकी हम खुद डालेंगे। तो आप खुशी से देंगी ना, क्योंकि मिसाल अगर आपने 50,000 सोचा हुआ है और वो 60,000 हुआ, तो 50 आप खुशी से देंगी, 10 आप मुरव्वत में देंगी, तो मुझे नहीं चाहिए ये 10, ठीक है। दूसरी बात है, अगर आपने इसी प्रोजेक्ट को देना है तो जो आपने सोचा आप दे दें, अगर वो ज़्यादा हुआ तो हम आपको वापस कर देंगे। कुछ लोगों का ख्याल करता नहीं हमें आना पाई बताई जाए, तो मैं सोचती हूँ कि जब हम बताएंगे तो फिर अगले की मजबूरी हो जाएगी देनी। कितने का? जितने आप दे सकते हैं। कोई पूछता ना कोई फलां चीज़ कितने की, मैं कहती हूँ जितना आप ले सकते हैं। कितने का? जो भी कोई काम है। तो याद रखिए, अपने लिए एक जुमला लिख लें, कोई नेकी उतनी है जितनी मैं कर सकती हूँ, दिस इज़ माई पार्ट। और हर बंदा अपने ऊपर लेकर के ना, दिस इज़ ओनली फॉर मी, आई एम द फुल इंचार्ज। यानी अगर आज इस क्लास में मैं ना आती तो ये क्लास कैंसिल हो जानी है। हर एक आप में से ये सोचे, मैं अपने आप को सोचूं नहीं, मैं अगर इधर नहीं आऊंगी तो ये क्लास होगी नहीं। अगर मैंने एक हल्की बात की, मैं ज़रा सी रिलैक्स हुई, मुझे एडमिन्स ने 10 मशवरे देने थे। मैं पूरी यकीन से कहती हूँ, नहीं आप घर से सुन लें, नहीं आप ऐसा कर लें, आप ना करें हम रिकॉर्डिंग कर लेंगे, हम कुछ और कर लेते हैं, हमारी बहुत सारी, ये मुझे 10 ऑप्शंस देंगे, तो मुझे नहीं देनी इनको कोई ऐसी चॉइस। अपने ऊपर लेकर हमेशा करें बी वजह शरीक होना है नेकियों में। आई शुड बी द फर्स्ट पर्सन, अकेली खुद रहूंगी। फिर दूसरी बात देखिए कि इसमें उनका सच देखिए, वो कहते हैं इससे ज़्यादा तो मेरे पास कभी हालात अच्छे हुए ही नहीं थे, लेकिन फिर भी रह गए। और जो गए, दूसरा बहुत अहम नुक्ता दे रही हूँ आपको, जो गए गरीब, सवारियाँ भी बुरी नहीं थी, फसलें भी खड़ी थी। तो क्या पता चला, बाज़ दफ़ा रिसोर्सफुल लोग, द पीपल दैट कैन डू द गुड डीड, वो पीछे रह जाते हैं, और बेचारे हैंड टू माउथ। और देखिए, पैसा ही नहीं होता हैंड टू माउथ, पैसे की वजह से गुर्बत नहीं होती। ईमान, आपका ईमान ज्यादा, आप अमीर हैं, आपका ईमान थोड़ा, आप सॉरी गरीब हैं, आपके पास लाखों पड़ा हो तो अगर आप चंद हजार निकाल लेते हैं तो क्या हुआ, किसी के पास थे ही चंद हजार तो उसमें से अगर वो कुछ ले जाए, आप देखिए ना, आप सम देखिए, एक बंदा 20,000 किसी जगह पे डालता है और उसके पास थे ही 25, और दूसरे ने 50,000 दिया, उसके पास 10 लाख था, किसका ज्यादा है? 20,000 ज्यादा है कि 50,000 ज्यादा है? हालांकि अकल क्या कहती है कि 50 से ज्यादा है, सम देखिए आप, रेशियो एंड प्रमोशन देखिए, उसने तो अपना 95% दे दिया और उसने तो आपको अभी सिर्फ 20% भी नहीं दिया। अल्लाह ने आपके मेरे हर मामले को इसी तरह पर रखना है। एक बच्चों के साथ आता है, एक के पास बच्चा ही कोई नहीं, बच्चा नहीं है उसका वक्त पे आना, उसका रोज आना, देर तक रहना आसान है। एक बच्चों के साथ आए, बच्चों को मैनेज करे, घर जाए, एक वो है जिसने घर ताला लगा कर आना है, जब जाएंगे ताला खोलेंगे, कुछ काम किया कर लिया, नहीं किया कौन पूछता है आपको, खाना पकाया नहीं पकाया बाजार से ले लिया, और एक वो है जिन्होंने पका के छोड़ के आना है, जाकर पकाना है और 10 लोगों को सेटिस्फाइड करना है। कैसे मेरी आपकी नेकियां बराबर हो? ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा। इसमें ये भी जुमला लिखे हैं, सम टाइम हम ओवर कॉन्फिडेंट हो जाते हैं, इट्स नॉट अ बिग डील, चले बाद में कर लेंगे, हो जाएगा, सब कर लें फिर मैं कर लूंगा। नहीं, देखिए काब बिन मालिक दौलतमंद भी थे, सब था, लेकिन जहां सेकंड थॉट आई वहां गए। अगर ये उस वक्त पहली पुकार पे निकलते ना, और इनको क्या लगा, मेरे पास तो सवाब भी बहुत है, मैं बाद में भी चला जाऊंगा, मैं तो रिलैक्स्ड हूं, और इसी में रिलैक्स्ड हो गए। क्यामत के दिन बहुत सारे ऐसे लोग जो नेकियां कर चुके होंगे, वो लोग होंगे कि जिन्होंने नेकी की कॉल का इंतजार पहले से लगाया हुआ था। देखिए ना, सेल वाले दिन कौन लोग डोर पे पहुंचते हैं सबसे पहले, जो पहले से देख रहे थे, देवर चेजिंग इट, जो पहले हिसाब लगा के अलार्म लगा के सो रहे थे कि अब सेल लगने वाली है। कभी आपने ऑनलाइन शॉपिंग की हो तो बाज़ दफ़ा बिड दी जाती है, टाइमर्स होते हैं लगे हुए, 2-4 दिन से लोग देख रहे होते हैं, जब लास्ट मोमेंट होता है मिनटों में ऊपर से ऊपर ऊपर से ऊपर से ऊपर बैठ जाती है। क्यों जाती है? क्योंकि उस वक्त वो मेंटली प्रिपेयर्ड होते हैं कि हमने अब इस वक्त बिड देनी है। नेकियों में अपनी बिड दीजिए, आपको कोई क्रॉस कर जाए आप फिर उसको क्रॉस कर दें, अदरवाइज इतनी कीमती चीज़ अल्लाह इतने आराम से नहीं देता। ये याद रखे, नेकी इज़ द मोस्ट एक्सपेंसिव कमोडिटी, क्योंकि इसकी कीमत पे जन्नत है। आपने मैंने इस सब के अंदर लेना है। फिर इसमें एक और अमल की बात भी क्या है कि अल्लाह के नबी अपनी बात को राज भी रखते थे, लेकिन इस मौके पर आपने खोल कर बयान किया, इससे भी समझिए, बाज़ दफ़ा ढकी छुपी नेकी होती है, बाज़ दफ़ा ओपन क्लैरिटी के, यस वी नीड दिस, हमें लोगों की ज़रूरत है, हमें ये काम करना है। तो अल्लाह के नबी ने इस सफ़र को चूंकि बहुत मुश्किल था, बड़ा था, तो पहले से एक्सपोज कर दिया, लेकिन आम हालात में आपने रखा। फिर दूसरा देखिए कि सहाबा को ये कितना यकीन था कि अल्लाह के नबी को पता लगे ना लगे, हम ना गए तो हमारा नुकसान है। यानी इनका ये जुमला आपने देखा है कि देखिए ना, पूरा शहर ही जा रहा था, अब सब मिलकर पिकनिक पे जाएं। मिसाल लीजिए, हम तबूक के सफ़र को एक पिकनिक कहते हैं, 8 गाड़ियां गईं, आपको खबर मिली कि 8 8 फैमिलीज मिलकर हम जा रही हैं, क्या ज़रूरी है कि 8ों गाड़ियां आप पूरा रास्ता देखें? नहीं पता लगेगा ना, आप पहले निकले कोई बाद में निकला, आप यहाँ से निकले कोई अल्फ्रेटा से निकला, कोई मिराटा से निकला, कोई कहीं और से निकला। अल्लाह के नबी को हो सकता था कि ना पता चले कौन गया कौन नहीं गया, उस वक्त ये तो एक एक मिनट की मैसेजिंग तो होती भी नहीं थी। इसके बावजूद सहाबा को यकीन था कि अगर हम ना गए तो हमारा नुकसान है। यानी कहने को कह लीजिए कि वो नबी की मौजूदगी में नेकी नहीं करते थे कि आप हैं तो मैं कर लूँ, आपको दिखा लूँ तो फिर नेकी मेरी कबूल है। वो नेकियों को बल्कि पीछे डाल देते थे, छुपा लेते थे। फिर इसी तरह से एक और चीज़ आप देखिए, और वो क्या समझ आती है इसमें हमें, और वो कह के अल्लाह के नबी को काब का इंतज़ार था। याद रखिए, जिनसे मोहब्बत होती है ना, उनकी नेकियों का इंतज़ार होता है। मैं आपको छोटी सी मिसाल दुनियादारी की समझाती हूँ। दुनियादारियों में आप देखिए शादियाँ होती हैं, लोगों को पता है फ़लाँ ने ये दिया, फ़लाँ ने ये लिया, वो मामू आए तो ये देंगे, फूफा आए तो देंगे, होती है ना दुनियादारियाँ, और लोग लिखते भी हैं कागज़ कलम लेके, दूल्हा को सलामी दी, 50 दिया, फिर उसने उसको 51 दिया, फिर 100 के बदले में 101 दिया। कहते हैं ना, ये ख़ानदानी नेकियाँ, ये दुनियादारी दिखावा होता है, इसमें तो एक किस्म की बात है। अल्लाह के नबी को अपने अस्हाब से इतनी मोहब्बत थी कि आपके अंदर ये हिर्स थी कि काब बिन मालिक इस नेकी से महरूम न रह जाए। अल्लाह के नबी को अगर अबू हैसमा के कदमों को देखकर यकीन आ गया कि ये अबू हैसमा है, तो मालिक का भी आपने पूछा, तो हमसे अच्छी उम्मीद किसी को होना, ये भी अल्लाह की तरफ से एक रहमत है। اللہ تعالیٰ ہمیں اس میں بھی ایک قسم کی خوشخبری دیتا ہے کہ آپ سے کسی کو اچھی ہی امید تھی، بری تو نہیں تھی۔ پھر اس کے بعد ایک اور چھوٹی سی بات دیکھیے، سچ زندگی کا ایک اصول بنا لیجئے، سچ، چپ رہیں، نہ بولیں، جھوٹ نہیں بولنا، بلا وجہ بلا عذر جھوٹ اور ایسے ادھر سے ادھر ادھر سے ادھر کی باتوں کے باتیں، اس سے اعراض کیجئے۔ اور ہم جھوٹ بولتے ہیں، گھبرا جاتے ہیں، ڈر جاتے ہیں، کئی وجوہات ہیں، لیکن اس سے اپنے آپ کو بچانے کی ضرورت ہے۔ پھر اسی طرح سے آپ دیکھیے کہ اللہ کو بھی پتا تھا کہ ان کے نہ جانے سے کوئی فرق نہیں پڑا، لیکن اللہ نے 50 دن کی یہ ٹریننگ کی۔ اصل میں یہ پوری مسلم کمیونٹی کو ایک قسم کی ٹریننگ دی گئی۔ یہاں میں ذرا سا آپ سے اور آپ مجھ سے پوچھئے، ہم یہ تصور بھی کر سکتے ہیں؟ دیکھیں، اللہ نہ کرے کعب بن مالک نے کوئی شراب کی محفل نہیں برپا کی تھی، گناہ نہیں کیا، نیکی سے دور رہے، گناہ نہیں کیا، فرق ہوتا ہے، نیکی نہ کرنا اپنی جگہ ہے گناہ، لیکن ایک گناہ کرنا کیا، کوئی فسق، کوئی فجور، کوئی نافرمانی، انہوں نے نیکی سے پیچھے رہنا اپنا اتنا بڑا جرم سمجھا کہ جا کے اللہ کے نبی کے سامنے پیش کر دیا۔ جو کمیونٹی نے اس کا رسپانس دیا کہ آپ اور میں اس کمیونٹی میں ہوتے تو ایسا کر پاتے، آج کے دور میں ہم اپنے کسی رشتہ دار، ساتھی، عزیز، دوست کو اس کی نافرمانی کے بعد اس طرح سوشل بائیکاٹ کر کے دکھا سکتے ہیں؟ یہی تو آج کل پڑھ رہے ہیں ہر کہانی میں، اور اصل میں اب آپ سے مطلوب بھی یہی اللہ کو، الحب فی اللہ والبغض فی اللہ۔ اس سے خوبصورت مثال تو زمین اور آسمان نے دیکھی نہیں کہ صرف ایک وحی کا اشارہ ہے کہ ان سے مت بولو، کلام نہ کرو ان سے، سب خاموش۔ آج ہم مسلم، اس پہ فرقے بازیاں، تو فرق ہے، یہ کیا ہوا، یہ تو ظلم ہے، یہ تو اپنے ساتھیوں کی قدر نہیں کرتے، کیا ہوا اور کیا ہوا، اور یاد رکھیے یہ پچھلی جنگوں میں شریک ہوئے تھے، اس میں نہیں ہوئے۔ کبھی کبھی ہم اپنی پچھلی نیکیوں پہ بڑا مان کرتے ہیں، کر لی ہیں بڑی نیکیاں، اور کیا کرنی۔ یاد رکھیے اپنی ہر نیکی کو پہلی نیکی سمجھیں، اور یہ وہ نیکی ہے جو آپ کو مجھے جنت میں لے جائے گی، پھر کریں گے، ادروائز نہیں کریں گے۔ پھر اسی طرح سے آپ دیکھیے کہ اس میں ایک اور چیز ہے کہ جب آپ اچھا کام کریں گے نا تو ضرور کچھ لوگ آپ کو ملامت کریں گے، جیسے کعب بن مالک کے رشتہ داروں نے کہا تم کیا بیوقوف ہو، لوگ جھوٹ بول کے خوش ہو کے دعائیں لے کے چلے گئے آپ کی، اور تم سچ بول کے اب اس میں، اور خاص طور پہ وہ جو غسان کے بادشاہ کا خط تھا، کیا پریولیج تھی، اس کو لگا کہ میں خریدتا ہوں، اور ایسے وقت میں واقعی وہ پیچھے جو پڑھ کے آئے ہیں عائشہ والی کہانی، کہ اگر کعب بن مالک کے اندر ایمان ٹھکا نہ ہوتا تو وہ بوری بستر اٹھا کے غسان کے بادشاہ کے پاس چلے جاتے، لاؤ مجھے بادشاہ بناؤ، وزیر بناؤ، لو جی یہ تو قدر ہی نہیں کرتے، ان کو تو اپنے ساتھیوں کی فکر ہی نہیں ہے۔ دیکھیے اللہ کے نبی جیسا ٹرینر میں نے زندگی میں نہیں دیکھا، یہ وہ وجہ تھی کہ جو لوگ نبی کے ہاتھ سے ٹریننگ پا گئے انہوں نے پھر اسلام کی عمارت کو سپورٹ کیا۔ کچے ہاتھوں سے ٹریننگ نہیں ہوتی، ڈل مل یقین کے ساتھ، آدھا کچا پونا آدھا نہیں، دعا کریں کہ آپ کو کسی کے ہاتھ لگ جائیں۔ پہلے مائیں اپنے بچوں کو دعا دیا کرتی تھی، جب چھوٹے بچے روتے تھے، ستاتے تھے نا، کہتی تھی اللہ تجھے کسی محدث کے ہاتھ لگوا دے۔ محدث کون ہوتے ہیں؟ جو حدیث لینے جاتے ہیں نا، محدث، اور وہ جرا و تعدیل بڑی کرتے تھے۔ مثلا امام بخاری کسی کے پاس گئے اور حدیث لینے، تو دیکھا کہ وہ شخص گھوڑے کے سامنے ایسے اپنا کپڑا پھیلا رہا ہے، فیل یہ ہو رہا ہے کہ اس میں کچھ کھانا ہے، جب گھوڑا پاس آیا تو کچھ بھی نہیں تھا، اس کی نکیل پکڑی، پلٹ کے چلے گئے۔ کہنے لگے یہ شخص اگر گھوڑے کے ساتھ جھوٹ بول سکتا ہے نا، تو یہ میرے ساتھ نبی کی حدیث میں بھی جھوٹ بولے گا۔ ایک ایک شخص جس سے حدیث لی جاتی تھی، اس کا اگلا پچھلا حصہ کھول کے رکھ دیا جاتا تھا، جھوٹ تو نہیں بولتا، شراب تو نہیں پیتا، مجنو تو نہیں ہے، دیوانہ تو نہیں ہے، عادت تو بری نہیں ہے، جب ہر طرح سے اس کا کردار صاف دکھتا پھر اس سے بات لیتے۔ یہ ایسے تھوڑی آج تک حدیث محفوظ ہے، تو یہ بھی بڑی خوش قسمتی ہے کہ کوئی ہمیں ہماری برائیاں دکھا دے۔ جو کل قیامت کے دن دوسرے لوگوں کے ساتھ ہونا ہے نا، وہ ایمان والے کے ساتھ دنیا میں ہو جاتا ہے، تربیت کے مراحل میں۔ آپ کے چہرے پہ داغ پڑا ہوا ہے، آپ نہیں دیکھ رہے، آپ کہیں گے نہیں دکھ رہا تو ہے ہی نہیں، جب آپ شیشے میں جا کے دیکھیں گے تو دکھے گا نا۔ دوسروں کو ہمارے عیب دکھ رہے ہوتے ہیں، ہمیں نہیں پتہ چلتا، تو خوش قسمت ہے وہ جس کو اس کے عیب کوئی دکھا دے اور اس کو پھر صحیح کرنے والا اس کا دل بھی ہو جائے۔ پھر اسی طرح دیکھیے ابو قتادہ، ہمسایا بھی ہے، دوست بھی ہے، رشتہ دار بھی ہے، اور اوپر سے وہ چلا رہے ہیں کیا میں اللہ سے پیار نہیں کرتا، کہتے ہیں اللہ کو بتا، हम होते कहते ये बस इधर आओ, क्या बताऊँ, नबी सल्लम है ही बड़े सख्त, ये बड़ी सख्ती करते हैं, इतनी तो नहीं करनी चाहिए। देखिए, ये अगर आज मुस्लिम सोसाइटी बन जाए, है किसी दुश्मन को हमारी तरफ आंख उठाकर देखने की जरूरत? ये है वो सीसा पेलाई दीवार और ये गाजी, ये तेरे पुरसरार बंदे, इस वजह से फिर ये लोग पीछे नहीं आते थे। और फिर इसी तरह से आप देखिए कि इसमें अभी भी बहुत सारे सबक हैं। मैं तो कहती हूँ सिर्फ इन तीन को अगर हम एक रोल मॉडल बना लें, क्या हमें गुनाहों पे इतना मलाल होता? हम कहते हु केयर्स, लो सब करते हैं, फिर क्या हुआ, लो अब हम इनकी हर बात माने, और फिर आगे आगे तावीलें करते, तुम चले गए तो तुमने क्या वहां कर लिया? नहीं, समाओ बसर, ये है असल में किसी भी ऑर्गेनाइजेशन का स्ट्रक्चरल पॉइंट के समाओ बसर कितनी है, समय न बताना कितना है। एक लीडरशिप को एक्सेप्ट कर लिया, अच्छी भी माननी बुरी भी माननी, इल्ला ये कि कोई गुनाह का काम ना हो, आपके नफ्स को नहीं पसंद मानिए। इसमें जरा कई दफा तहज्जुद में वो अजर नहीं होता जो अपने लीडर की एक ऐसी बात पे ओके कहना जिसको नहीं भी पसंद करते, और खुशी से कहना। बास नेकियां बहुत छुपी होती हैं, हमें दिखती नहीं है, और फिर आप देखिए तौबा की खुशी में कह रहे हैं अपना सब कुछ दे दूं। हम कहते लो जी अब तौबा हो गई तो अब सब कुछ दे दें, कहा सब कुछ दे दो, आपने कहा नहीं सब कुछ नहीं कुछ रख लो। इनको हर मौके पे देने का ख्याल आता था। आपने पीछे भी पढ़ा है हजरत उमर से एक दफा नबी सल्लम के आगे जरा सी तल्ख कलामी हो गई हुदैबिया के सफर में, कह अल्लाह के नबी आप क्यों दब रहे हैं, आप इनकी वन साइडेड शराइत क्यों मान रहे हैं? तो उमर को जरा समझ नहीं आ रही थी, कहने अल्लाह के नबी आप क्यों दब रहे हैं, आप सच्चे नहीं, आप नबी नहीं? कहा उमर तुम्हें नहीं पता सबर। और बाद में जब सूरह फत नाजिल हुई और मक्का की फतह का जरिया बन गई वो बात, तो उमर कहते हैं कि मैंने अल्लाह के नबी के सामने उस दिन जो क्रॉस क्वेश्चनिंग की थी उसकी वजह से मैं कई रोजे रखे, कितने गुलाम आजाद किए, कहला मेरा उस दिन का गुनाह माफ कर दे कि मैंने अपने नबी के सामने जरा सी तलखी से बात की थी। इसको कहते हैं एहसास, ये है नदमुत तौबा, ये है शर्मिंदगी, और इससे सख्त तौबा जिंदगी में किसी ने नहीं की होगी। और मैं एक और बात सोच रही थी कि जिस वक्त उनकी तौबा कबूल हुई, अगर आज मुझे आपको आसमान से एक खत आ जाए कि जो तुम्हारी भी तौबा कबूल है, गुनाह का गिल्ट होता है, अल इस्मु मा हाका बिही फी नफ्सिक, तो हमेशा अपने आप को दबा कर छुपा कर अल्लाह से बातें करना सीखें। अगर आपको इस सफर में अल्लाह से बातें करना आ गया ना, तो इंशाल्लाह कहीं भी थोड़ा सा दूर जाने लगेंगे ना, तो अल्लाह आपको पलटा लाएगा। और कुर्बानी, हिजरत और कुर्बानी के बगैर बड़े काम नहीं होते, और अल्लाह हमें ऐसी अपने गुनाहों की फिक्र लगा दे। कभी कभी नेकी से पीछे रहना भी गुनाह है। देखिए बज़ाहर हजरत काब ने कोई गुनाह नहीं किया, नाफरमानी नहीं की, सिन नहीं किया जिसको आप कबीरा या सगीरा, पर इधर ये सिन था कि इस्लाम को उनकी ज़रूरत थी और वो नहीं निकले, समझ गए? जिस वक्त इस्लाम को ज़रूरत हो हम पीछे रहें, वो वक्त भी बेबरकत, वो माल भी बेबरकत, वो दुनियादारी भी बेबरकत है। पिछली जंगों में इतना मुहासबा नहीं हुआ क्योंकि इधर फ़र्ज़ ऐन था। क्या आज भी मुसलमानों की ज़रूरत है इस्लाम को, हमारे वक्त की, हमारी स्किल्स की, हमारे माल की? और हम मज़ीद माल कमाने में चाहें तो अल्लाह को क्या लगेगा? तो बहरहाल अल्लाह ताला हम सब पे रहम करे।